Shruti Sambhej, Shruti Sambhej,
www.aakarpost.com.
Ujalo 90 Network ko karyakram Shruti Sambhej bata namaskar. Shruti Sambhej ma aaja Parijat ko upanyas Siris ko phul ko tesro shrinkhala liyera hami aayeka chhau. गएको साता शिरीषको फूलको दोस्रो अंक हामीले पृष्ठ 34 सम्म सुनाएर छोडेका थियौं। सकम्बरीसँगको एकतर्फी प्रेमले भित्रभित्रै खोक्रो भइसकेका सुयोगवीरले अब के गर्लान्? पृष्ठ 35 बाट आज तेस्रो श्रृंखलाको वाचन शुरू हुँदैछ।
एउटा छिट छिटीको अनुहार मेरो अघि उत्रन्छ र आँखा तरेर जान्छ। बलिया बलिया हात खुट्टा, गहुँगोरो रोगन, कुनै चेतनशीलता नलुकाएका सफा आँखाहरू, लट्टा परेको केस, महोगनीको रूखको आडमा शिकार गर्न बसेकी म सम्झदै जान्छु। मध्यरात भएको होला, क्यामोफ्लेज भएर बसेको सैनिक बहादुरको उपस्थिति थाहा नपाई खोलाको कुलुलु स्वरसँगै बहलिएर उबसेकी छ। जूनको रंगमा पहेलिएकी जंगली फूलको बाससँग अभिव्यक्त भएकी यदि कसैलाई स्वर्गालु भन्न सके ऊ त्यही हो। अज्ञान, निरपराध, अस्तित्वको किराले कतैबाट नखाएकी सगली उसलाई हेरेर मात्र बस्न सकिन्न। के थाहा उसलाई बिचारी आज मानिस कहाँ पुगेको छैन, कसरी यो आधा राततिर अभेदको जंगलमा पनि ऊ एक्लै छैन। यो गोर्खा रेजिमेन्ट बसेको जिल्ला हो। यहाँ भरेभोलि जापानीहरू आइपुग्न सक्छन्, बम खस्न सक्छ। कति सिपाहीहरू लुकेर बसेका छन् पोथ्रा पोथ्रीतिर, मार्न कि मर्न भनी। तर उसलाई यसले कति विचलित पार्दैन। शिकार भेट्टाएदेखि काँचै खान्छे ऊ आधा त। मान्छेको टाउको काटेर पूजा गर्नेहरूको सन्तान ऊ एउटी स्वास्नी मान्छे नाङ्गा पाखुराहरूलाई जुनमा टल्काएर केन्द्रित भएकी छ। जति उसलाई हेर्दै जान्छु मलाई क्यामोफ्लेजको बन्धनले घाँटिनी मोट्न थाल्छ, युद्धले बिरोल्छ, विरोध गर्दै झ्याङबाट फुत्कन मन लाग्छ। मेरो क्षणिक अस्तित्वमाथि मलाई मोह भएर आउँछ, मलाई त्यो स्थिति लुट्न मन लाग्छ। म मनमा नै भन्न थाल्छु ए छिन कि सुकुमारी छोरी, मेरो मात्र होइन यहाँ तिम्रो जीवनको पनि अस्तित्व छैन, मेरो मात्र होइन तिम्रो मृत्युको पनि अर्थ छैन। यो युद्धको घनघोर क्षेत्रभित्र हामी दुइटैको मृत्यु छैन, तिमी र ममा के दुश्मनी छ र तिमी के पाउँछौ अनि म के पाउँछु र यो युद्ध जितेर होस् वा हारेर। हिजो मात्र तिम्रो हेडहन्टर बाबुको निम्तोमा तिमीले मान्द्रोमा पस्केको भात र ठाउँ ठाउँमा सजाएको अर्नाको फिलो तिम्रो कुकुर र म साथै बसेर खाएका हौ। ग्याम्पाभरि रक्सी खुवाएर कसरी तिमी खुसी भएकी थियौ। तिमी नै त हौ बाहिर आएपछि पनि अर्नाको सिंहभरि रक्सी बोकेर मतिर झम्टिने। तिम्रा पाखुराहरूको मैले विरोध नै गर्न सकिन, कटकटी पिइदिए। सायद मेरो खाँदिएको बलिष्ठ शरीर देखेर तिमी मोहित भएकी थियौ, त्यसैले आफ्ना हेडहन्टर बाबुलाई के भन्दै मलाई देखाइरहेकी थियौ। कति सरलता थियो तिमीमा, हामी यतिका गोरा काला पाहुनाहरूको माझ पनि तिग्रा जम्मै देखाएर हिँडिरहेकी थियौ। तिम्रा आँखाहरूमा कति कमला भावहरू पढ्न सकिन्थ्यो, तर हामी सिपाहीको जात हामीलाई के वास्ता रहगी। तिमीलाई देख्दा मलाई हाम्रो पहाड़को किराँत स्वास्नी मान्छेहरूको सम्झना आएको थियो, तर तिम्रो बाबु र उनीहरूको बाबुमा धेरै फरक छ। सायद यही नै हाम्रो संस्मरणको अन्तिम अध्याय हुन सक्छ। हामी भोलि मर्न पनि त सक्छौ कि ठेगान। तिम्रो सिकुवामा जमघट भएर नाच्दा साँच्चै मैले सबै बोले। हामीतिर लम्किरहेको मृत्यु पनि, बर्माको सीमान्तमा अघिल्लो मोर्चामा परेको मेरो अस्तित्व पनि, हाम्रा कर्णेल नाच्दा तिमी किन त्यस्तरी हाँसे कि? तिमी पनि हाँस्न जान्दछौ? तिमीमा पनि जीवनका सपनाहरू संचार हुन्छन्। तिमी पनि शिरमा फूल छुरेर संग्लो कुलोमा आफ्नो अनुहार हेर्दै मुस्कान चर्न सक्छौ। तिमी पनि बैंसको ढुकढुकी अनुभव गर्न सक्छौ। तिमी नाच्दिरहेछौ, म पनि त तिम्रो बगलमा नै नाचिरहेको थिएँ। ननाचे त तिम्रो बाबुले टाउको काट्ला भन्ने डर, तिम्रो बाबुका अंगरक्षकहरू भाला लिएर बसिरहेका थिए। तिम्रो घरको वातावरणको माध्यमबाट, तिम्रो माध्यमबाट मैले जीवनका सबै दिनहरू बिर्सदै थिएँ। यसरी नै असार महिनाभरि खेतको आलीमा नाच्छन् तिमी जस्तै हाम्रा किराँतका छोरीहरू, केवराको फूल जस्ता पहेँला गालाहरू थर्ल्याउँछन्। यसरी जीवनको तीक्ष्णताबाट आफूलाई सधैँ अलग राख्न सके तिमी र मलाई सुखको परिभाषा कसले दिनुपर्थ्यो र? जे होस्, तिमीले बिर्साएकी हो मलाई। बिस्तारै मलाई एउटा सही नसक्नु विरक्तिले छोप्छ। सम्झन्छु म चितुवाझाङबाट बुर्लुक्क उफ्रिन तयार। म आफैलाई धेरै नियन्त्रणमा राख्न सक्दिन। म क्यामोफ्लेजमा बाँधिन्न र झाङबाट बाहिर निस्कन्छु। जुनमा टलक्क टल्केको मेरो कमरपेटी देखेर ऊ झस्कन्छे र आफ्नो तीर सोझ्याएर मलाई हेर्छे। मेरो संगीन र बन्दुक देखेपछि उसले आफ्नो तीर थन्क्याउँछे। म उसको अघि पुग्छु। रात सन्नाटा, ऊ र मलाई मिठो सपना जस्तै लाग्छ त्यो क्षण। म आफ्नो भाषामा उसलाई फकाउन थाल्छु। रानी भन्छु, सुकुमारी भन्छु, आफ्ना सबै प्रयोगहरू गर्छु। तर उसको असभ्य मन कति पनि राजी हुँदैन। ऊ मलाई बुझ्दै नबुझी बसिरहन्छे। क्रमशः मलाई दिक्क लाग्दै आउँछ। हामी मर्दैछौ र यो एक रात मलाई देऊ भनी याचना गर्छु। ऊ नटेरेर उठ्न खोज्छे। म उसलाई अगाल्न झम्टन्छु। ऊ विरोध गर्दै घर छिड्छे। म उसलाई अठ्याउन असमर्थ हुन्छु। मलाई पछारेर ऊ जान्छे, तर म परास्त हुन्न। जे होस्, म लोग्ने मान्छे, मलाई रिस उठ्छ एउटी असभ्य केटीको फुर्ती देखेर। लगत्तै उठ्छु। पछिबाट उसको छरिएको चुल्टो समातेर उसको कमलो ओठमा मुक्का हान्छु। ओठमा एक धर्चो रगत बग्छ। तर ऊ हेड हन्टरकी छोरी, बल दजाउन हिचकिचाउँदिन, मेरो डर मान्दिन। आँखा शक्त फुलाएर मलाई चुनौती दिन्छे। म मातिन्छु, असह्य हुन्छु, अनि म राइफलको बर्डले टाउकोमा हिर्काएर उसलाई बेहोश बनाउँछु। ऊ झाङमाथि सरलम्म ढल्छे।
मन्जिल को चला तू बाहे डालिके बाहों में दिल तोड़ने वाले देख के चल हम भी तो पड़े हैं राहों में।
यसरी ऊ मेरी हुन्छे, सम्पूर्ण मेरी। यो अनकन्टारमा को छ र? कसले देख्छ र? जसरी खेले पनि हुन्छ यो जिउँदो लाससित। सम्झन्छु, ए सुकुमारी, तिमी र ममा कुनै दुश्मनी छैन। म जापानको हातमा मर्छु, त्यो पनि मर्नु नै हो। तिमी तिम्रो बस्तीसँगै एक चिहान हुन्छौ, त्यो पनि मर्नु नै हो। हाम्रो मृत्युमा कुनै विशेषता छैन। तिमी मर मेरो हातबाट, त्यो पनि तिम्रो मर्नु नै हो। मृत्युलाई होइन, आऊ जीवनलाई एकपल्ट अर्थपूर्ण सिद्ध गरिदिऊ। उसलाई म खेलाउन थाल्छु। एउटी नाङ्गो स्वास्नी मान्छेको शरीरसँग रातभरि द्वन्द गरेर बस्छु। उसका प्रत्येक अङ्गसँग खेल्छु, प्रत्येक सुख भोग्छु। पशु भए सन्तुष्ट भइसक्थ्यो, तर मेरो मान्छे वृत्ति सन्तुष्ट हुँदैन। तुम्बीको पानी खुवाएर उसलाई होसमा ल्याउन खोज्छु, तर संगीन र मान्छेको उन्माद लछार पछार भएकी उच्चाल मलाउँदिन। धेरै बेरपछि पनि उसको शरीरलाई सम्पूर्ण खेलाए जस्तै लाग्दैन मलाई। उसको नाङ्गो छाती आफ्ना बर्बर हातहरूले चिथोरेर रक्तामे पारिदिन्छु। क्रमशः उसका ओठ, गाला र गर्दन टोकेर रक्तामे पारिदिन्छु। आकाशमा ताराहरू एक एक गर्दै लुक्दै जान्छन्। अन्तरिक्ष खैरो रङले पोतिन्छ। म थाक्छु र उसको निर्जीव शरीर झ्याङभित्र लुकाएर हेर्छु। ऊ निर्विरोध टोलाएकी हुन्छे। हेड हन्टर की छोरी, मानव ऊ सम्झिरहेको छ कस्तो अनिश्चित यो जीवन, कस्तो सस्तो यो मृत्यु। फिलामा, पेटमा, छातीमा नीला दागहरू स्पष्ट देखा परिरहेका हुन्छन्। यस्तै थियो उसको अन्त, हेडहन्टरकी छोरीको अन्त, हिटलरको महत्वाकांक्षामा गाभिएको एउटा अन्त, ब्रिटिसहरूको साम्राज्यवादको वेदीमा बलि गएको एउटा अन्त, एउटा निरपराध अन्त। सम्झँदै उसलाई रित्याएर, आफूलाई रित्याएर म फर्कन्छु। केही होइन यो, मैले जीवनलाई अर्थपूर्ण सिद्ध गराएको हो। त्यस ठिटीको अनुहारबाट फुत्किएर एउटा सुनौलो टाउको भाग्छ। म विचलित भएर हेर्छु र दोहोर्याउँछु। मेरी सकम्बरी, तिमीमा आएर आश्रय खोज्छ मेरो जीवनले। यसरी नभाग, आऊ, म तिमीलाई बलात्कार गर्न सक्दिन। माखरिङको रमाइलो कचिन बस्तीदेखि छर्लङ्ग देखिने वन, पाखा काँडे गुलाफमा फलेको भैँसी गोठाल्नी कचिन एउटा स्मृतिको पाना पर्लक्क पल्टेर उदाङ्गो हुन्छ। साँच्चै उसको गालामा सधैँ गुलाफ फुलेको हुन्छ, ओठमा गुलाफ फुलेको हुन्छ। 1941 मे महिना, गुलाफको ऋतु। क्याम्पको अलिपर पाखामा म डुलिरहेको हुन्छु, जमदारी बिल्ला जडेको फराकिलो कुम, कुखुरे छाती लिएर। विदाको दिन कचिन रक्सी चुरोटमा आफ्ना सबै नसाहरू भिजाएर भाग्छु। क्याम्पभित्र खाली लोग्ने मान्छेको संगति झर्को लाग्दो हुन्छ। नाकमुख मिलेको कलिलो अनुहार भएको रंगरूप हेर्दा नशा तातिएर आउँछ र जिस्काउन मन लाग्छ। सम्झन्छु यो मेरो दोष होइन, नैतिक नियमिततामा चलिरहेको संसार चलाउन खोजिरहेको संसारमा लोग्ने मान्छे स्वास्नी मान्छेको बीच एउटा पर्दा रहेको छ भन्ने सत्य हामीले भुलिसकेका छौं। स्वास्नी मान्छे नपाएर समयौनिक सम्बन्धबाट सन्तुष्ट हुन जानिसकेका सिपाहीहरूको जातले मानवीय सभ्यतादेखि छुट्टै एउटा भ्रममा आफ्नो प्रवृत्तिलाई बानी पारिसकेको भए यसमा उसको के दोष? कति दयनीय अवस्था छ हाम्रो। लोग्ने मान्छेले लोग्ने मान्छेबाट तृप्ति पाउन सक्दैन अनि भाग्न मन लाग्छ चुरूमा डुबाएर अभिलाषाहरूलाई। के छ यार, शिकार पाएन जस्तो छ नि, एउटा साथी कान कानसम्म हाँसेर जान्छ। शिकारको के दुःख यार भन्दै म एउटा गुलाफको कोपिलालाई ओठमा जोडेर राख्छु, हत्केलाभित्र रगड्छु अनि बुटले कुल्चिदिन्छु। मेरो मुठीबाट फुस्कन्छन् रमका केही ट्याब्लेटहरू र एउटा लय हाहा रेलीमा छङछङ गर्ने खोला। भैँसी गोठाली नजिकैबाट गइरहेकी छ, आफूलाई एउटा सिङ्गो गुलाफमा फुलाएर पहेँलो गुलाफ जस्तो अनुहारमा रातो गुलाफको ओठ, थेप्चो नाक, चिम्सा आँखाहरू, चुरू पोखेर लोभ्याइरहेको छ एउटा विदेशीलाई। म सुसेल्दै उसलाई साउती गर्छु, ऊ तर्किएर जान्छे, म उसैको भाषामा बोलाइदिन्छु, मेरी मायालु कति निर्दयी तिमी। म उसको पछि पछि जान्छु, एउटा सिपाहीले उसलाई पछ्याइरहेको छ, बोलाइरहेको छ। नजिक पुगेर म उसका पाखुरा समाउँछु, केही चाँदीका दामहरू हत्केलामा राखेर देखाउँछु, औंलामा टल्किरहेको बर्मिज रूबीको औठी देखाउँछु। उसले तिरस्कार गरेर हेरिदिन्छे र भन्न खोज्छे, सायद यी सबैको आवश्यकता छैन मलाई, दया गर्न सिक। म उसको गाला सुमसुमाउँदै उसलाई बुझाउँछु, मेरी मायालु, हामी मरिरहेकाहरूसँगको आदर्शको पर्खाल किन राख्नु पर्यो? आऊ लुट्न देऊ, तिमी पनि मलाई लुट। बीन बजाएर लट्ठाएको सर्प जस्तै ऊ मेरो भरमा एउटा घारीभित्र पस्छे। उसको अनुहारबाट क्रमशः गुलाफका पत्र दलहरू निमोठिएर झर्न थाल्छन्। उसलाई म मन खुसी लुट्छु, ऊ निर्दो देखिन्छे। बिस्तारै आफ्नो औंलाबाट रूबीको औठी झिकेर उसलाई लगाइदिन्छु, ऊ विरोध पनि गर्दिन। यो दिन र त्यो रातमा केही अन्तर छैन, सम्झन्छु हामी बमवर्षक विमानहरूको छत्र छायामा छौं, संगीनहरूको जंजीरभित्र, बमको धुवाँभित्र हामी जीवनको उपभोग गरिरहेका छौं। विवश आँखाहरूले मलाई हेर्दै मानव भनिरहेकी छ, बिहे गरेर बसाउन गोर्खा, यो शरीर तिम्रै हो। मेरी मायालु, म उसलाई सान्त्वना दिएर फर्कन्छु। कछाडभरि आलो रगतको टाटो सम्हाल्दै ऊ फेरि आफ्ना हत्केलाहरू उठाउँछे र साना आँखाहरूको साङ्ग्रो पीर दुई थोपा आँसु व्यर्थ पुस्छे। किन रोएकी होली ऊ? के छ र यहाँ रुने रुवाउने सत्य? कस्तो नसम्झेकी, त्यत्रो दामी औठी पाएर पनि मैले के गरेर उसलाई? अझ गोराहरूले जस्तो चक्कु प्रयोग गर्नु परेन, मेरो सिलसिला यहीँ टुङ्गिन्छ। के यार यहाँ किन? अर्को हल्लारे देखा पर्छ, म उसलाई इशाराले घारीतिर देखाइदिन्छु। ऊ लम्कन्छ, आफैलाई केही हलुङ्गो अनुभव गर्छ। क्रमशः रात पर्छ, रोलकल, रमकल, मादलको टाङटुङ, एउटा विरक्ति अनि एक सूर्यलय हाहा रेलीमाई छङछङ गर्ने खोला, खोला रेलीमाई छङछङ गर्ने खोला। कृत्रिम छाती बनाएर मारुनीको ढाँचा झिक्न कम्बर मर्काउँदै एउटा साथी आउँछ, स्वर चर्किन्छ, मादल घन्किन्छ अनि म बिर्सदै जान्छु आफैलाई। रमले रन्काएर जिउ लाटो भइरहेको हुन्छ। बिहान एउटा साथीले सुनाउँछ, एउटी भैँसीको ठाल्नी कचिन रगत पछि भएर लडिरहेकी थिए, काली निली भइसकेकी, पापीहरू मर्ने गरी शास्ति दिन्छन्। उस्तादले उर्दी सुनाउँछ, फर्स्ट सेभेन्थ गोर्खा राइफल्स बटालियन अर्डर कम्पनी 1, 2, 3, 4, 5 लङ मार्च फ्रम माखरिङ, प्लाटुन कमाण्डर सुयोग वीर सिंह। म टल्केको बुटमा आफ्नो अनुहार हेर्न खोज्छु, विदा माखरिङ, माखरिङको वनपाखा। म मेरो साथीको कैफियतलाई महत्व दिन्न, संगीनले रोपेर रक्ताम्बे शरीर, ग्रेनेडले फुडी फड्केर उछिटिएका आन्द्रा, बोसे आन्द्रा, लासमाथि लास, गिद्ध उडाएर स्याल रिङ्ग्याएर को भन्दा को कम? के हो र मृत्यु? खल्तीभरि हाराकिरी गरेर मर्नेका औंलाहरू बोकेर, मुर्दाका औंलाहरू बोकेर एउटा जापानी स्वदेश फर्किने क्षीण आशामा बाँचिरहेको छ। कति निस्सार, म विचार गर्छु कस्ता यिनीहरू, खल्तीका औंलाहरूले तर्साउँदैनन् क्यार, हामीले के लानु स्वदेशमा? लडाकुहरूका टाउका? एउटा रुबीभित्र अलमल परेको गुलाफ बलात्कृत गुलाफसँग मिलेर जुर्मराउँछ सुनौलो टाउको। कति विवशमा उसलाई छुन पनि सक्दिन, माया पोख्न पनि सक्दिन। कचिनको रगत आँसुलाई मूल्य दिन नसक्ने म अब जुनसुकै आँसुमा किन नरौं? को मेरो पीर बुझ्न सक्छ र? जे होस्, मलाई एउटा सानो तिनो आश्रय चाहिन्छ। रात विरात मलाई कराउन मन लाग्छ। मेरी सकम्बरी, जीवन त्यति निस्सार छैन होला। इन्सेक्ट किलर चुनगाभाको पातमा किन रमाइरहन्छौ? कपाल पालन बरी, कति सुहाउँछ तिमीलाई। चिनिया पत्थरको गहना मनपर्छ, तिमी पनि पत्थर जस्तै छौ बरी। अंग्रेजी सोप्रानो जस्तो धुनसँग थर्किँदै एउटा शालीन अनुहार देखा पर्छ। लुङ्गी र गन्जीमा कसेकी बर्माको जंगलमा फुल्ने सुनगाभा जस्ती मेरो मस्तिष्क दुखेर आउँछ। म छटपटिन्छु तर पल्टाइदिन्छु इतिहासको एक पाना। मुटु भित्रसम्म चिरिएर जान्छ। कसो हो सुबेदार सुयगवीर सिंह? क्यान्टिनमा कफी खाएर फर्कँदा मसँगैको साथीले भन्छ, मार्टिन्ची आज पनि आएकी थिए, यतै बिहे गर्ने सुर्छ कि यार? हुन्न यार, घोडाको कवाफ खुवाइदिन्छे। बर्माको सुनगाभा जस्ती छ, हेर्दा खुवान्यो पा। म जोडसँग हाँस्छु। म हाँसेको कारण ऊ सहजैसँग बुझ्छ। पीडाउङको जंगलभरि फुलेको रातो र पियाजी सुनगाबा जस्तै रहर लाग्दी कहिल्यै तिर्खा नभेटिने राम्री छे मार्टिन्सी, बर्मेली किसानकी छोरी। उसलाई सधैँ म मेरो खुवान्डियो पा भनी गिजाइदिन्छु। ऊ फूल फुलेको जस्तै मस्किदिन्छे। म सधैँ भेट्छु, सधैँ के लिन्छु उसदेखि सित्थैमा। ऊ मलाई सधैँ बिहे गरौं भन्छे र यही आश्वासनमा म उसको ओछ्यानमा गएर रात रातभरि सुतिदिन्छु। मेरो ओछ्यानमा ल्याएर रात रातभरि सुताउँछु। माया बिना, पैसा बिना म सधैँ निलिदिन्छु उसको अस्तित्वलाई, उसको कुमारीत्वलाई, र सधैँ भन्छु अब चाँडै बिहे गर्ने है मार्टिन्सी। यसरी मार्टिन्चीसँग म पल्किएको एउटा गोरा अफिसरले सुइँको पाउँछ र एक दिन प्याच्चै भन्छ, हेलो गोर्खा सुबेदार, मलाई पनि मिलाइदेऊ न तिम्रो आर्किड ब्युटी। म उसलाई टारेर हिँड्छु र मनमनै भन्छु, कहाँ दिन्छु र मोरो खैरीलाई, जति पायो उसैले राखौँ भन्दो रहेछ। हामी गोर्खा बहादुरलाई पनि साझा नभएको माल चाहिन्छ। भर्खर त झ्याम्बिएकी छे मेरी खुवान्डियो पा। किनकिन अरू सरह मार्टिन्चीलाई खेलाउन मन लाग्दैन, उसलाई विशेष रूपले हेर्न मन लाग्छ। सायद उसले सधैँ मलाई भविष्यको लोग्नेको रूपमा हेरिदिएर होला। त्यसो नगरे त ऊ मान्दिन नि। फेरि कताको बिहे, कताको घरबार, सके यही पनि मर्दी हो ग्रेनेडले भुँडी फड्केर। गिलासभरि अय भरे कि आँखाभरि पनि अय भरे कि मलाई आज विशेष प्रयोजन साथ भात खुवाउन बसेकी छ मार्टिन्सी। नप्पीको गन्ध विचार गर्छु, सर्प भ्यागुतो के हालेर बनाएको होला, र पनि त्यसै मिठो लाग्छ। वातावरण नै मिठो लाग्छ, मार्टिन्सी नै मिठो लाग्छ। पछिबाट उसले लजाउँदै भन्छे, अब कति दिन पर्खने, साथीहरू कतिजनाले गोर्खा लोग्ने ल्याएर बसिसके। खानियोपा, म उसको चिउँडो उठाएर भन्छु, भोलि बिहे गर्ने कि पर्सि बिहे गर्ने? म त रातभरि आफ्नो काखमा पल्टेकी मार्टिन्सीलाई मात्र देख्छु र सम्झन्छु, भोलि त आउँदै आउँदैन। मलाई अंगालो हाल्दै ऊ भन्छे, हाम्रो छोराछोरी भयो भने के गर्ने, घाँटिनी मर्दै मारिदिने, यत्रो युद्धको गजमौरोमा के को छोराछोरी? तर यसो भन्दिन, तिमीलाई रहर मेटिन्जाल छोराछोरी बनाइदिउला, फिकर नगर खानियोपा। तिमी जस्तै राम्री स्वास्नी पाउनु मेरो पनि त सानोतिनो भाग्य हो र। म घर फर्कन्न, तिमीलाई बिहे गरेर तिमीसँगै तिम्रो खोर्सानी र अदुवा बारी गोडेर जीवन बिताइदिउँला। अब लडाईँ थामिन्छ, हामी कति सुखी हुनेछौं। यो म बोलेको होइन, म राम्रैसँग थाहा पाउँछु। मेरो झुटो सान्त्वनाको संकेत पाउँछे क्यार। मेरो कमिजको कलरमा झुन्डेर रुन थाल्छे र भन्छे, आज त म छोड्दिन तिमीलाई, मैले असाध्यै नराम्रो सपना देखेकी छु। गोर्खा दाई, मलाई मारेको पाप लाग्ला नजाऊ। आज किनकिन मार्टिन्चीको आँसु रोकिँदैन, कति फकाउँछु कति मनाउँछु हुँदैन। ऊ आँसुको भल बगाइदिन्छे, म चट्टान जस्तै अडान दिएर बसिरहन्छु। ऊ मान्दिन, मलाई रिस उठ्दै जान्छ। सम्झन्छु यी स्वास्नी मान्छेहरू कति रुन्ची हुन्छन्, आँखा पछिल्तिर आँसुको घैँटो राखेका छन् कि यिनीहरूले। जतिखेर पनि रुन्छन्, जति चाहिए पनि आँसु बगाउँछन्, रोएर जीवन बित्ने हो र, कस्ता मूर्खहरू। म जान तयार हुन्छु, मार्टिन्ची मेरो खुट्टामा छाँद हालेर रुन्छे, हटाउन खोज्छु हुँदैन, र जमाएर लात कस्छु उसको कमलो छातीमा र भाग्छु ब्यारेकतिर। ब्रिटिश कर्णेल स्टेफन रातभरि मातेर रोए। स्वास्नी छोराछोरीको सम्झना आएर मेरो नम्बरी साथीले भन्छ, म हाँस्दै भन्छु, कस्तो निरर्थक, त्यति सानो मुटु हुने मान्छे के कर्णेल भएर बसिराखो। तर रुनुपर्छ स्टेफनले, ऊ जस्तै म जस्तै अरू धेरैले हाम्रो बटालियन फलाम डिस्ट्रिक्टको अघिल्लो मोर्चामा अब तुरन्तै हिँड्नुपर्छ। सीमान्तमा जापानी प्याराट्रुपहरूले बिताइसके, तेजोका रक्तबीजहरू छपछप्ती आइसके, यही हो मर्ने बेला, भिसी कमाउने मौका, खुन त्यसै उम्लेर आउँछ, अनायास हात खुकुरीको भीड़मा पुग्छ। नम्बर 3350 सुबेदार सुयोगवीर सिंह गोरा क्याप्टेन धाप मार्न आउँछ, तर उसलाई थाहा छैन म कति निष्क्रिय मानिस छु। पर्सिपल्ट माटिन्छ गिलास भरि अय भरेर पर्खिन्छे। उसको छातीमा निलडाम अझ दुख्दैछ, तर दुखेर पनि गोर्खा बहादुरको बुटलाई नै प्रेम गर्छे र प्रतीक्षा गर्छे एउटा लोग्ने घरमा पस्ने साइदको। तर म भागिसकेको हुन्छु। सुनगाबाको जंगलदेखि टाढा, जीवनको रहरदेखि टाढा, अर्थदेखि टाढा, माटिन्छले थाहा पाउँछे गोर्खा बहादुर भागेको कुरा र पासो हालेर मर्न सक्छे, विष खाएर मर्न सक्छे, एउटा सस्तो मृत्यु। मलाई हाँसो उठ्छ, सम्झन्छु के गरेर मैले एउटा चुनगाबाको फूल कलिलैमा टिपेर बुटले कुल्चिसके, बढी के गरे। यति नै यदि अपराध हो भने, यति नै यदि कलंक हो भने, यो जीवन नबाँचे पनि हुन्छ। नरोए मेरो खानियोपा, एउटा विश्वासघाती गोर्खा बहादुरलाई सम्झेर, किनभने ऊ पनि मर्न जाँदैछ वेदीतिर। माटिन्चीको आँसुमा पौडी खेल्दै सकम्बरीको मुडुलो टाउको मतिर आउँछ। म समाउन खोज्छु अनि त्यो अदृश्य हुन्छ। स्वीकार गर्छु जीवनमा दुर्दशाको अन्त छैन, म त मरिन मृत्युको मुखमा पनि। ना एड्य फुज्जा, ना एड्य फुज्जा, सौया चौया भेवे खा, छिखै टस्याउ या अन्टवे ट्वेला, सैले मच्छेवा चान्टवे हेला हेला, म्याउ मे मिदा फे म्यादा, वे नाउले तिस्या मप्चेया सेगवा। सोप्रानोको धुनले पछार्छ मलाई वास्तविकताको संसारमा। मेरो मुटु एकपल्ट फेरि भित्रदेखि चिरिएर आउँछ। सायद यसरी पिरलिएर बस्नु नै मेरो जीवनको सान्त्वना रहेछ, यही नै होला मेरो आश्रय। अब सन्तुष्टिको एउटा तक्मा माग्नु परेको छ युगसँग।
लो सुनाम भन्छु मेरो राम कहानी, त्यो एक दिनको घाममा सयौं दिनको पानी। लो सुनाम भन्छु मेरो राम कहानी।
श्रुति सम्वेग, श्रुति सम्वेग, श्रुति सम्वेग। डेथ भ्याली, डेथ भ्याली यस्तो पो हो जीवनको बोझ बोक्नुको अर्थ। यो पो हो एउटा लास बाँचेर आएको जीवन, रित्तिएर आएको जीवन। आसामको सिमाना मिस्टिनमा मुसरी दाल र भात पाथी खाँदै मैले सम्झेको हुँ। अब ममा केही छैन, यो भुवाङपाले पाइजामा र कमिजभित्र बसेको अस्तित्व, विश्ववत जंगलको औले जरोले मार्न नसकेको, मेरो शरीरमा अब केही छैन, शून्य छु बिल्कुल। मेरा पापहरू जसलाई म मान्न तयार छैन, यति पाप हो भने धोइदिइसक्नु पर्थ्यो यो डेथ भ्यालीले। म निस्सार बाँचेको छु, अब स्वदेश जान पाइन्छ। तीन मिस्टिन चोली भात, च्याङ्लो दाल, फर्सीको तरकारी, अमृत जस्तै विचारधाराले मलाई डेथ भ्यालीमा पुर्याउँछ। किन बाँच्ने, कसरी जिउँदो पुग्ने, तर लास जस्तो शरीर एकनाश कस्रिरहेकै छ। छोडिदेऊ, छोडिदेऊ, बिरामीहरू आउन् अर्थात मरे मरून्, अब मानवताले हात धोइसकेको छ। हरेस खाने, क्या हो क्या हो, बाँचिने हो कि सास छौंजेल आस हुन्छ। काँचो आफ्र खोर्चानी खाने हुँदा आउँ परेको छ, औले ज्वरोको शिकार भएको छु। विश्ववत रेखीय वनको बढेमा लामखुट्टेले कृपा गरिसकेको छ, खुट्टामा जुत्ता छैन, अब सपना जस्ता भइसकेका छन्। सुबेदार सुयोगवीर सिंहको खाइलाग्दो शरीर टाट पल्टिसकेको छ, अनुहारमा चाया परिसकेको छ, हिँड्ने सामर्थ्य छैन, तर मर्न मन लाग्दैन। सम्झन्छु किन मर्ने, यहाँ किरा फट्याङ्ग्रा जस्तो हिँड्दै जाउँ, हेरौं के हुन्छ, तर हातखुट्टा गलेर आउँछ। खुकुरी छैन, वीरता छैन, धाक छैन, रवाफ छैन। मसँग आइरहेको साथीलाई बिन्ती गरेर भन्छु, आज कतै बास बसौं, ज्वरोले साह्रै विधि जिउ गलेको छ। साथीले एक झोला काँचो आलु ल्याएको छ, सलाई छैन, काँचो आलु ऊ भन्छ। आज प्याराचुटले खाने सामान झारेको थियो यहाँ मर्दै गर्नेहरूको निमित्त, तर चियापत्ती मात्र रहेछ। दुवै निराश हुन्छौं, पेट मुसार्दै फेरि ऊ भन्छ, यी ट्याङ्काहरूमा कति सामान होला अन्दाज गर त। उसको आँखामा लोभको झिनो पर्दा देखिन्छ, यसै बेला ऊ मानिस हो कि भन्ने भान हुन्छ। ब्रिटिसहरूले छोडेका गरूङ्गा बाकसहरू सब तालचा मारेका छन्। भित्र कति हिरामती होला, सुन होला, चाँदीका सिक्का होलान्, सुनमा सन्तुलित कागजका नोटहरू, पार्कर र सेफर फाउन्टेनहरू के आज अलिकति मात्र बल हुँदो हो त विवशताले बाँधेको छ हामीलाई रियाल काटेर हामी त्यो बाकस हेरिरहन्छौ त्यो बाँसघारीभित्र एक टुक्रा ओभानो ठाउँ रहेछ आज त्यही सुतौं है सुयो म घिस्रिँदै त्यहाँ पुग्छु साँझको रातो घाम पोखिएको बाँसघारी छेवैमा सानो कुलो बगिरहेको छ म मुख जोतेर तिर्खा मेट्छु फेरि ओभानो ठाउँमा आएर पल्टन्छु मेरो साथी एउटा टिनको टुक्रा जस्तो हतियार उधाइरहेको छ मलाई हेर्दै जोस देखाएर भन्छ हिजोको जस्तो मरेको गाई भेट्टायो भने काम लाग्छ काँचै खाने मेरो स्वर कामिरहेको हुन्छ एकछिन घाममा सुकाउनुपर्छ म भन्दा ऊ धेरै फुर्तिलो देखिन्छ किनभने उसलाई काम जरूरी छोएकै छैन उसलाई हेरेर र आफैलाई हेरेर म सम्झिरहेछु यस्तो अवस्थामा जे पनि खाइन्छ जसरी पनि खाइन्छ हामीलाई सास फेर्नको निम्ति जिउनुपर्छ जाँडका किरा जस्ता मानिसहरू हामीलाई हाम्रो अस्तित्व जहाँ पनि कायम राख्नुपर्छ यहाँ हामीले आत्महत्या गरिदिए के हुन्छ किन बाध्य भएर घस्रिरहनु परेको हामीलाई गोब्रे किरा जस्तो हामी खाली खानका निम्ति जन्मेका अहिले त हामी जे पनि खाइरहेका छौं शताब्दीपछि मान्छेका जमात किटाणु सरी भएपछि के खाने हामीलाई ढुङ्गा माटोले पुग्दैन रुखपात खाइसक्छौं अनि यो पृथ्वी सलहले उजाड पारेको वन जस्तै हुनेछ चिल्लो र नाङ्गो खानेकुरा सम्झदा सम्झदै म आँखा अघि अफिसरहरूका मेस टेबल देख्न थाल्छु रोस्ट पुडिङ पराठा मेरो मुखभरि पानी भरिएर आउँछ अस्तिको दिन भगुवा शिखसँग खोसेर हामीले एक एक फाँको काँचो चामल खाएका थियौं आज काँचो आलु भोलि के खाने एकअर्कालाई खाने कि आफ्नै मासु खाने रात पर्छ जंगली किरा फटेङ्ग्राहरूको टिनिनी आवाजसँगै आफ्नो नातागत शरीरबीच हल्लिरहेको मुटुको ढुकढुकी म सुन्छु पटक पुटुक खोक्रो बाँस भड्कन्छ ज्वरोको र आफूले शिथिल भएको छु घाँटी सुकेको छ कहाँको चुरु र आए कल्पनामा म घ्याम्पोभरि निगार देख्छु र थोक निल्छु मेरो साथीलाई निद्रा पर्दैन र सन्नाटालाई चिर्दै ऊ मलाई बोलाउँछ सुयोग ह किन बोलाएको तिमी निदाएका छैनौ युद्धले हाम्रो के हाल बनायो हगि बाँचेर पुग्न सकौंला कि हामी साथी भन्छ के मरेर पुग्ने आशा गरेका छौ जिउँदै पुग्छौ हरेस नखाऊ मलाई विरोध जागेर आउँछ र ज्वरोमा धताएको जस्तो कराउँदै जान्छु यो लडाईँ जित्नु र हार्नुसँग हाम्रो के स्वार्थ बाँचेर गयौं भने पनि हाम्रो विश्वासको आधार केही हुने छैन विशेष मेरो मेरो धेरै नबोला सुयोग ज्वरो बढ्यो भने भोलि हिँड्न सकिँदैन भोलि हुन्छ टन्टलापुर घाममा तेर्सिएको ढुङ्गे पहाड़को उकालोमा धर्मरिँदै हामी हिँडिरहेका छौं ढुङ्गाको कापमा कतै कतै गुराँसका पोडका झ्याङहरू देखिन्छन् म विचार गर्छु हाम्रो देशमा पनि राताम्बे गुराँस फुल्छन् आहा लाली गुराँस तर हाम्रो देशमा गुराँसको बोट यति पोडको हुँदैन मलाई घरको सम्झना आउँछ रुन मन लाग्छ गुराँसको फेदमा एउटा ओसिलो ठाउँ हिमाली चिसो हावा हरियो बगेको पानी पार्थक्यको कत्रो अभिशाप हरे घामले डढेको ढुङ्गे गोरेटो बमले घाइते बनाइएका गुराँसका बोटहरू यिनीहरूकै फोसिलले एकदिन सायद देखाइदिनेछ हामी कत्रो अभिशाप खपेर जीवन नाउँको बोझलाई काँधमा हालेर यहाँ हिँडेका थियौं छेवैमा बगल लगाएर सुताइएकी एउटी पञ्जाबिनीको लास र मुन्टोमा मुख गाडेर एउटा बच्चाले दूध पिइरहेको छ यो जस्ताको तस्तै उत्रिनुपर्छ फोसिलमा र म गिद्धहरूलाई पुकारा गर्छु नगाजी है यिनीहरूका लासलाई यो युद्धको स्मृति चिन्ह हो गडेका आँखा दारीजुगा खौरन नपाएर कालाम्य अनुहार धुजाधुजा परेको पाइजामा बीस ठाउँ फाटेको कमिज मलाई हेरेर साथी हाँस्छ र उसलाई हेरेर म हाम्रो हाँसो असाध्य मरणच्यासे हाँसो टिटलाग्दो हाँसो छेउछाउका ढुङ्गाहरूलाई मानिसको प्रगति देखेर सायद यस्तै मरणच्यासे हाँसो हाँस्न मन लाग्दो हो दिन बित्छ रात बित्छ र महिना बित्छ हामी बाँचेर आएका छौं आसामको सिमानामा हाम्रो अस्तित्व हामीसँग फर्केको छ र म मुसुरी दाल खाँदै विचार गरिरहेछु अब उपरान्तको हाम्रो जीवन मेरो जीवन खोइ बिसी खोइ तकमा खोइ स्याबासी म भित्र एउटा मूल्यहीन मुटु अपराधका खाटा बसिसकेका दुई तीनवटा खतहरू एउटा सास फेर्ने फोक्सो बस सकम्बरीमा आफू भित्र एउटा मरूभूमि होइन त एउटा मुर्दाघर होइन त मेरो प्रेम गर्ने अधिकार खोसियो भन्ने के प्रमाण छ एउटा बुढो रक्सिया सिपाहीलाई तिमी मरे पनि आफ्नो आश्रय दिन तयार हुन्नौ यो थाहा छ तर किनकिन महुतारी रहन मन लाग्छ कल्पनामा तिम्रो कार्टुन शरीरलाई च्यापेर सधैँ मेरो पहुँचबाट एउटा सुनौलो टाउको फुस्कन्छ टाढा पुग्छु म जिल्लिएर हेरिरहन्छु हिउँदको निखारले टटकारा बनाइराखेका काठमाडौँका वन पहाड़हरू बसन्तसँग एकपल्ट झम्का भेट गर्न क्रमशः निला हुँदै गइरहेका थिए क्षितिजमा एक धर्सो बसिसकेको पातलो तुवालोको बीचबाट सधैँ घाम उदाउँथ्यो सधैँ अस्ताउँथ्यो सधैँ म आफूलाई अव्यक्त अवस्थामा टोलाएर हिँडिरहेको थिएँ कति भावनाहरू कति प्रेरणाहरू कति बिन्तीहरूमा आफैमा उदाउँथे अस्ताउँथे सोझै गएर प्रेम पोख्ने तथा चिठी लेख्ने जस्ता सस्ता कामहरू मबाट नहुने कुनै पनि किसिमको अभिव्यक्ति मलाई नसुहाउने आफू दृष्टता गर्न नसक्ने साथै सहन अथवा भुल्न पनि नसक्ने सधैं हेरी हीन अवस्थामा म बितिरहेको थिएँ एकपल्ट चौरमा बसी दिदीबहिनी गफ आँक्न लागेका थिए मेरो त्यस घरमा जानुमा उनीहरू कुनै सन्देह गर्न सक्दैनथे म जहिले पनि जान्थे तर एउटा कुरा फुलबारी शिवाको बैठक र मुवाको कोठा सिवाए अरू कोठा मैले चिहाएरसम्म हेरिन बरी शिवाको बैठकमा धेरै जसो हुन्थे मलाई देख्न साथ बरीले के भनी कुन्नी मुजुरा हाँसी वा आफू नहाँस्ने मान्छे सुनगाबाको ज्याङ छेउछाउतिरबाट डुल्ने बहाना गर्दै म उनीहरूको कुरामा ध्यान दिइरहेको थिएँ बरीले चिच्याएर भनी सुयोगजी यता आउनुहोस् त म नजिकै गए बरीले ठट्यौलो अभिव्यक्ति दिँदै भनी आजभोलि तपाईँलाई के भएको छ मुजेर नहुँदी हो त भन्ने थिए मलाई के भएको छ भनी उसले लगातार भनिरहेकी थिए कालै डढिसक्नुभयो रक्सी मात्र कति खानुहुन्छ कुन्नी आँखा हेर्नुहोस् कस्ता राताराता भइसके ओठ किन त्यस्तो निलो भएको नि निलो तुतु जस्तो मुजुरा आफूलाई थाम्न नसकेर कोल्टे परिसकेकी थिए मलाई असाध्य लाज लाग्यो कुरा टुङ्ग्याउने उद्देश्यले मैले बरीलाई चुरोट दिँदै भने भयो बरी भयो भन्न पायो भन्दैमा तिमी मन परी भन्छौ तर बरीको अन्तिम वाक्यले मलाई मर्ममा हिर्काइसकेको थियो माया लाग्दा आँखाहरूले बरीलाई हेर्दै भने हिजो सटकै नाच ल्याएको थियो रातभरि हेरेर बसिरहेँ रक्सी पनि बढ्दा पिएको थिएँ पछिल्लो वाक्य चाहिँ मनमनमा भने ओहो सटकै नाच पनि जाग्राम बसेर हेर्नुभएको होइन जाग्राम बस्नको निम्ति सटकै नाच हेरेको सुयोग दाईलाई पनि जाग्राम बस्ने रोग लागेको छ कि मुजुराले भुइँतर्फ हेर्दै भने मेरा माया लाग्दा आँखाहरूमा कति पीर देखा परिसकेको थियो सकम्बरीमा यो बुझ्ने क्षमता कहाँ साथै बुझोस् पनि किन त्यही हावभावमा ऊ भनिरहेकी थिए आजभोलि सुट पनि फेरि फेरि लाउनुहुन्छ कुन्नी है सुयोगजी बुढेसकालमा के गर्न आँट्नु एउटा मार्मिक सत्य सायद आइरोनी शब्दको उत्थान यस्तै स्थितिबाट भएको होला खल्तीबाट चुरोट झेकेर सल्काए एउटा बरीतर्फ बढाए आफ्ना पहेला औंलाहरूले उसले चुरोट च्याप्प समाति मैले सम्झे कहाँ लगेर कसरी विवश बनाउन सकिन्छ यो स्वास्नी मान्छेलाई कुन तत्वले पगाल्न सकिन्छ यसलाई अर्थात कुन तथ्यले छुन सकिन्छ के मेरो जीवन परिसँग यस्तै एउटा मृगतृष्णाको साइनोमा अल्झिरहने हो के म सधैँ काकाकुलको तीर्खामा भौतारी रहनुपर्ने हो कति निर्दो भइसके म खोइ मेरो सामर्थ्य मलाई सोध्न मन लाग्यो बरी तिमी कोसँग विवाह गर्छौ तिमीले कसलाई रुचाएकी छौ तर जहाँसम्म मलाई विश्वास छ भविष्यपट्टि ऊ त्यति निर्दिष्ट छैन ऊ पनि आफूभित्र एउटा ढुङ्गा नै छ शिव आइपुग्यो हामी फेरि बैठकमा गएर गफ गर्न थाल्यौं मलाई विश्वास लाग्न थालिसकेको थियो सायद शिवले मलाई एउटा रक्सी खाने साथी मात्र बनाएको थियो मसँग आत्मीय हुनुको उसको अर्को कुनै स्वार्थ थिएन तर घरमा स्वतन्त्र रूपले हेलमेल हुन दिएकोमा लाग्थ्यो कहीँ मुजुराको जिम्मा लगाइदिने सुर त होइन यसको हुन सक्छ र नहुन पनि सक्छ कुरै कुरामा त्यो दिन शिवले बरीलाई अब यो वर्षभरि घरमा राखेर कलेज पढाउने तेजु त्यसै छ बीए पास गरिसकेपछि बीहे गरिदिने भन्ने कुरा गर्यो एउटा धेरै भला आदमी शिक्षित मान्छेको खोजीमा ऊ छ यो थाहा पाएपछि म आफू बसेको कुर्सी जस्तै जड भएर बसिरहेँ हीनताको अनुभवले म राम्ररी कुरा पनि गर्न नसक्ने भइसकेको थिएँ फुलबारीमा पर्खँदै गर्छु भन्ने बहानाले म बाहिर निस्केँ ढोका अलिक यता शिरीषको रूखको उजेल परेर बरी बसिरहेकी थिए धमिलो साँझको एक लिप्टो छायामा कालो सारी लगाएकी ऊ एउटी भावना जस्तै आफूमा टोलाएर बसिरहेकी थिए यदि यो स्थितिमा म पनि उसको धेरै नजिक बसेर रौँहरूलाई सुमसुमाउँदै भरिरहेको हुँदो हुँ तिम्रो निम्ति विवश भएर बाँचेको यो जीवन डेथ भ्यालीमा घस्रेको भन्दा चर्को भइरहेछ बरी तिमी जीवनदान दिनुमा कति विश्वास गर्छौ Ha 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 मलाई उबसेको धमिलो छायामा उसँगै एक मन शरीर भएर बिलाइजान मन लाग्यो, हराइजान मन लाग्यो। सम्झे यो अवश्य मृग तृष्णा होइन, यो त ठोस सत्य हो। लम्के भने पाउन सक्छु, पुग्न सक्छु, तर यो क्षणिक भ्रममा म पर्न सक्दिनँ। म त आफैलाई गिजाइरहेको थिएँ, व्यङ्ग्य गरिरहेको थिएँ। म समावेश हुन चाहन्छु उसको शरीरमा, आत्मामा, तर मेरो बाटो छैन। जहाँसम्म म पनि असफल हुन चाहन्न, म आफूलाई त्यति हतभागी सिद्ध गराउन चाहन्न। प्रेम जीवनको त्यति ठूलो दुःख होइन, मानिसलाई सुखी बन्ने साधनहरू धेरै छन्। तर खोइ यसको पछि म त धेरै तर्क गर्न सक्दिनँ, म त एउटा निकृष्ट मानिस छु। मैले जस जसलाई बलात्कार गरेँ उनीहरूलाई प्रेम गर्न सक्दिनँ, र जसलाई प्रेम गर्छु उसलाई बलात्कार गर्न सक्दिनँ। असम्भव छ, म कल्पना मात्र पनि गर्न सक्दिनँ। मैले विश्वास गरे प्रेम केवल दुःख हो, निरर्थकता हो, नत्र हेडहन्टरकी छोरी भैँसी गोठाल्नी तथा मार्टिन चिमाथि मरणान्त अपराध गरेर पनि आफैलाई दुःखी अनुभव गरिन, र सकम्बरीलाई आज त हेरेरै माया गरेरै पनि म अति दुःखी भइरहेछु। मैले के अपराध गरेको छु तिमीसँग? प्रेम दुःख हो, मलाई चिच्याउन मन लाग्यो। मनमनमा स्वीकार गरे साँच्चै सकम्बरी एउटा इन्सेक्ट किलर सुनगाबा भन्दा बढी केही होइन। यद्यपि उसले रोपेका फूलहरू जीवनले परिपूर्ण भई हावामा फरफराइरहेका छन्, त्यसैले त ऊ भन्छे यहाँ किरा मरेको हेर्न कस्तो रमाइलो हुन्छ। तर जीवनका अभिलाषाहरू यति सहजसँग तह लाग्दैनन्। म सन्तोष मान्न तयार छैन, कदापि छैन। साँझको छाया अझ गाढा भएर गयो, र त्यही छेवैबाट भएर म र शिव बाहिर आयौं। कस्तो लोभ लागेको मलाई त्यो एक चोकटा अन्धकारको। बरीसँग भेट भएपछि दोस्रो पल्ट शिरीषका रूखहरूले आफूलाई निलै बनाई फुलाइसकेका थिए। चौरमा नीला फूलहरू झरेर सेता सेता खुट्टाहरूको स्वागत गर्न थालिसकेका थिए। कति चाँडै एक वर्ष बितिसकेछ। कसरी यी रूखहरूले आफूलाई फुलाउन सके र हामी सक्दैनौ, कत्रो विवशता हामीमा छ। क्याम्पाको अलिक पर हुँदा नै मलाई यी फूलहरूमाथि ईर्ष्या हुन थाल्यो। सम्झे संसारमा कतै पनि निलो फूल नफुले हुन्छ। सपनामा पनि तर्साउन आउने ती फूलहरूको के काम? फूल होइनन्, सब आगाका फेलुङ्गा हुन्। साँझ झमक्क परिसकेको थियो। यो शिवराज घरमा अवश्यै थिएन, तर एउटा बहाना बनाएर म उसैलाई खोज्न गइरहेको थिएँ। बहाना गर्दा गर्दा कति दिनहरू बितिसके। एउटा अर्को बहाना बनाउन मलाई के डर, के लाज? मलाई लोभ लाग्थ्यो कहिलेकाहीँ यसरी बहाना बनाउन गएको बेला शिवराज नभए बरी आएर अध्यारो उज्यालो जस्तो स्थितिमा होस् मसँग कुरा गरिरहन्थे। निला पहाड़हरूको नीलो छाया, नीला फूलहरूको सड़कमा निलिएको रंग, मनपर्दो बतास, तर सम्झदा सम्झदै विरक्त लाग्थ्यो। म त चोर कुकुर झैं गइरहेछु। पर्खालका मूल ढोकाबाट भित्र पस्ना साथ अस्थिको साँझ देखेकै ठाउँमा त्यसरी नै उभिरहेकी बरीलाई मैले देखे। सम्झे के खोज्न आउँदिरहेछ यस बेला आजभोलि। उही पनि त्यही निर्दिष्ट ठाउँमा ऊ घरपट्टि फर्केर उभिएकी थिए, तसर्थ मलाई देखिन। एउटा लोभलाग्दो साँझको अँध्यारोको एक टुक्रा आफ्नो केवल आफ्नै मात्र बनाएर आफ्नो सेतो सानो गर्दनमाथि मुडुलो सुनौलो टाउको अड्काएर उभिएको उसको अस्तित्व फेरि पनि मलाई तस्वीर जस्तो लाग्यो। यस्तो तस्वीर जसलाई म जीवन पर्यन्त आँखामा उतार्न चाहन्थे। जुन तस्वीरलाई हेरेर म चित्त बुझाउन सक्दिन। धुवाको खिरिलो धर्सो हावामा अत्तासिँदै विलीन हुँदै थियो। उसले नदेख्ने गरी खुरु खुरु घरभित्र जान्छु र कराई भने ए देखिन भन्छु भनी विचार गर्दै एक किसिमको ठट्टा गर्ने भावनामा म उसको पछिसम्म गए। तर वास्तविकतालाई कहाँ ठग्न सक्ने? रूखको ओझेलमा सुनौलो टाउको र सेतो गर्दनलाई हेर्न पाइरहेछु उही पनि पछाडिबाट। यो टाउको त अप्राप्ति हो, यो गर्दन त मृगतृष्णा हो। आज त म मनज्ञ हेर्छु, हेरि नै रहन्छु। यही त हो नि बरीलाई पाएँ भन्नुको गर्व, बरीलाई हराएको मेरो विजय, मेरो सीमा, मैले मान्नुपर्ने मेरो सन्तुष्टि। माया लाग्दा लाग्दै उसलाई यसरी तिर्खाएर हेर्नु त हो नि मेरो जीवन। आहा, कति ठगिएको छु, कसरी वञ्चित राखिएको छु। हेर्दा हेर्दै म आत्मविभोर हुन थाले। मेरा नसाहरूमा रमाइलो झमझम संचार हुन थाल्यो। मैले आफ्नो स्थितिलाई बिर्सन थाले। कस्तो कस्तो एउटा उत्तेजनाले मलाई कस्तै ल्यायो। अनायास मैले भयभरको प्रेम पोखेर बोलाउन पुगेछु बरी। उसले तर्सेर हेरी र अनुहार उज्यालो पार्दै कराई, आमै सुयोगजी तपाईँ यहाँ आऊ त। आज्ञाकारी बच्ची जस्तै ऊ मेरो धेरै नजिक आई, सधैँ जस्तै र भनी किन? म आफ्नो नियन्त्रणमा थिइन, स्थिति छुट्याउन सक्ने सामर्थ्य ममा थिएन। म सर्वाङ्ग कामिरहेको थिएँ। आवेशमा आएर मैले उसको सेतो गर्दन अठ्याएर उसको कमलो ओठमा मुही खाइदिए र आत्मतृप्तिको अनुभव गर्नै नपाई मलाई मोहले छोड्यो। डरलाग्दो सपनाबाट बिउजे जस्तै म पसिनाले नितृक्क भिजेको थिएँ। मुटु कामिरहेको थियो। के गर्ने? स्थितिलाई साट्न सकिँदैन। त्यो दृष्टतालाई अब फिर्ता लिन सकिँदैन। मलाई चक्कर लाग्न थाल्यो। शिरीषको रूख लगायत सकम्बरीलाई साना साना देख्न थाले। एकपल्ट भाइभरको बलले आफूलाई नियन्त्रित पार्दै मैले बरीलाई हेरेँ। ऊ पनि टोलाएकी थिए। म तर्सिएको थिएँ। एउटा कुकुर जस्तै, एउटा बोका जस्तै आउने जस्तो सुकै अपमान तथा प्रतिक्रिया सहनलाई मेरो अरू उपाय नै के थियो र? वास्तविकतासँग स्पष्ट एकपल्ट खेल्नलाई म तयार बसिसकेको थिएँ। उसको आँखाको भाव पढ्ने सामर्थ्य ममा आइसकेको थियो। चस्मा भित्रबाट गहिरिएर मलाई हेरिसकेपछि बरी लमक लमक गई, ढोकामा ओझेल भई। त्यो आँखाको हेराई नौलो हो, एकदम नौलो। मैले कति स्थितिमा उसलाई देखिसकेको छु तर यी आँखाहरूमा होइन। के गरेर हेरेकी हो बरीले मलाई? किन त्यो अभिव्यक्ति सोझो मुटुमा गएर बित्छ? किन उसले विरोध नगरेकी? किन झम्टेर नआएकी? किन नचिच्याएकी? किन हल्ला नगरेकी? म अन्तर्द्वन्द्वमा बौला हुन खोजे। म माथिको आकाश नै सम्पूर्ण हल्लेको जस्तो मलाई लाग्यो। म प्रश्नमाथि प्रश्न गरेर उल्टो खुट्टा फर्के। कस्तो अनौठो! ऊ सरासर घरभित्र पसी। के गर्न आँटेकी हो उसले? म सम्झँदै हिँडिरहे उसको आँखाको भाव। त्यो समर्थन शत प्रतिशत होइन, विरोध पनि होइन, क्रोध पनि होइन, लाज पनि होइन। यही हुन सक्छ सायद उसले भन्न खोजेकी थिए, सुयोगजी मैले तपाईँबाट यो आशा गरेकी थिइन। अवश्य उजिल्लिएकी हो कि मैले उसो भए उसको जीवनभरि साँची राखेको आस्थामाथि आक्रमण गरे त? के मैले एउटी चोखी र अभिमानी स्वास्नी मान्छेलाई आफ्नो स्पिरिटले डढेको निलो तुथो जस्तो ओठले बिटुल्याइदिए? के मैले फेरि अपराध गरे, पाप गरे? त्यो स्थिति कुनै पनि निष्कर्षमा पुग्न नसक्ने स्थिति थियो। आफैलाई सान्त्वना दिए, जो हुनु भइगयो अब पश्चाताप गर्नुको के अर्थ? यति नै हो, म उनीहरूको आँखाबाट धेरै तल खस्छु। शिवको दृष्टिमा एउटा विश्वासघाती र हीन मानिस सिद्ध हुनेछु। सकम्बरी थुक्चे मलाई। मेरो पो सत्य प्रेमको आवेग, पहिलो प्रेमको आवेग। बरीको त मर्यादाको प्रश्न छ, आत्मसम्मानको प्रश्न छ। अब जे आइ लागे पनि सहनु परेको छ। बरीले भन्छे आफ्नो दाईलाई र शिव अनि के हुन्छ कुन्नी? एक मनले सम्झे यति विधि आफैलाई खसाएर हेर्ने हो र? हुन सक्छ बरी कसैलाई केही नभन्दी हो र एकान्त पारेर मलाई सोधी हो। सुयोगजी, अस्ति तपाईँले मलाई के गर्नुभएको? किन त्यस्ती फर्साइदिए? पहिलो परिचयमा नै उखरमाउलो हुन आएकी के ठेगान? सहजसँग यो घटनालाई जीवनमय तुल्याउँदी हो। त्यसपछि आफ्नो मन उदाङ्गो पारेर म बताइदिनेछु कि साँच्चै म तिमीलाई प्रेम गर्छु, तिमीप्रति मेरो कुविचार छैन। कति महिनादेखि पिल्चिएर म तिमीलाई यही कुरा त भन्न खोजिरहेको थिएँ। यति त थाहा पायो तिमीले कि कस्तो विवश अवस्थामा मैले तिमीलाई चाहेर आइरहेको छु। कति निर्दो बनेर म तिमी कहाँ आश्रय खोज्दै आइरहेको छु। तिम्रो जित हो मेरो हार। आँधी आउन लागेको कालो बादलको बीचमा एक धर्चो उज्यालो झिलिक्क देखे जस्तो एउटा क्षीण आशाको रूपमा एक कुरा विचार मन कता कता हलुङ्गो भयो। रात परिसकेको थियो। म निर्दृश्य भौतारिँदै लम्पसार तन्केर गएको सड़कमाथि हिँडेर छुटकारा खोजिरहेको थिएँ। लाग्यो यो सड़क कहिले नसिद्धियोस्, यो स्थिति कहिले नबदलियोस्। यसैमा गाभियोन वास्तविकता र जीवन। बिजुलीका लट्ठाहरू एक एक गर्दै उज्याल हुँदै थिए। अँध्यारो उज्यालो, उज्यालो अँध्यारोको जुलो जस्तै मलाई व्यङ्ग्य गर्दै अघि बढ़िरहेको थियो। सम्झे आज जीवनमा सबभन्दा बढ़ी निकृष्ट भएको छु, सबभन्दा बढ़ी दुःखी भएको छु। त्यही हो मेरो सबभन्दा बढ़ी हीन अवस्था। शहरको हल्लीखली सुनिन थाल्यो, सर्भिसको ओहोर दोहोर। म एउटा टाढाको भट्टी पसलमा आश्रय लिन पुगे। जे होस्, आज त शिवराजलाई भेट्नु हुँदैन।
उपन्यास सिरिसको फूल आज पृष्ठ 52 आएर रोकिएको छ। सुयोगवीरले चुम्बन गरिसकेपछि सकम्बरीले किन केही प्रतिक्रिया दर्शाइनन्? सकम्बरीमाथि यसको के प्रभाव पर्यो? 53 पृष्ठदेखि यसको वाचन अर्को शुक्रबारको श्रुति सम्वेकमा हुनेछ। जम्मा 66 पृष्ठ रहेको शिरीषको फूलको वाचन आउँदो साता पूरा हुनेछ। आजको लागि हाम्रो कार्यक्रमको समय पनि सकिएको छ। उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेक तपाईँलाई कस्तो लाग्यो प्रतिक्रिया दिन नबिर्सनुहोला। हाम्रो ठेगाना हो कार्यक्रम श्रुति सम्वेक, पोस्टबक्स नम्बर 6469 काठमाडौँ। यदि तपाईँ इमेल चलाउनुहुन्छ भने हाम्रो ठेगाना हो sHRUTI@unn.com.np। हवस् त, अर्को साता शिरीषको फूलको अन्तिम श्रृंखला सुन्न सक्नुहुनेछ। त्यसभन्दा अगाडि हामी तपाईँलाई भेट्न मंगलबार साँझ 9:15 फेरि आउनेछौ। त्यसबेलासम्मका लागि प्राविधिक साथी दिनेश निरौला र सशिन्द्र गौतम सँगै कार्यक्रम उत्पादक अच्युत घिमिरे र म मन्टेश्वरी राजभण्डारी पनि विदा चाहन्छौ। शुभरात्री।